نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم روح القرآن آج ہم اس میں سے پارہ نمبر 24 فمن أظلم یہ کریں گے یہ پارہ سورة زمر کی آیت 32 سے شروع ہوتا ہے اور پھر سورة مومن سورة حامیم سجدہ اور اسی تک اینڈ تک یہ چلے گی سورة آئیے دیکھتے ہیں کہ آج ہمارے لئے اس میں کیا ہے تو سورة زمر کی آیت نمبر 32 سے 75 تک ہم اس حصے میں دیکھیں گے اور 23 پارے کے اینڈ پہ سورة زمر شروع ہو چکی گروہوں کی بات ہے یعنی زمر کہتے ہیں ٹروپ کو دنیا میں لوگ ایک دوسرے کے ساتھ گھلے ملے رہتے ہیں دنیا میں لوگوں کے پاس چوائس ہوتی ہے آخرت میں چوائس نہیں ہوگی تو بات شروع ہوتی ہے آیت 32 سے سب سے بڑا ظالم کون فَمَنْ أَسْلَمُ مِمَّنْ كَذَبَ عَلَى اللَّهِ وَكَذَّبَ بِالصِّدْقِ دو لوگوں کا تذکرہ ذرا سا توجہ رکھیے گا پس اس سے بڑا ظالم کون ہے کون جو کذب علی اللہ جو اللہ پہ جھوٹ باندھے یا پھر کذب بالصدق یا اس کے پاس جب سچ آیا تو وہ جھٹلا دے پہلی صورت میں نبی صلی اللہ علیہ وسلم پہ بات آ رہی ہے کہ اگر انہوں نے جھوٹی نبوت کا دعویٰ کیا ہوتا تو یہ تو بڑا ظلم تھا جو کہ آپ نے نہیں کیا الحمدللہ اور کذب بالصدق کی بات کر کے کیا بتا دیا کہ اب تمہارے پاس ایک سچا نبی آ گیا اور اگر آپ تم نے اس کو نہ مانا تو پھر تم ظالم ہو اور یہ بات نبی صلی اللہ علیہ وسلم کے سامنے موجود لوگوں کے لیے بھی تھی اور ہر وہ انسان جس تک نبی کی بات پہنچ بھی جائے اور وہ نہ مانے لیکن علی صفی جہنم مسول للکافرین یا نہیں ہے جہنم ٹھکانہ کفار کا یہ بھی تو کہا جا سکتا تھا نا کہ جہنم ٹھکانہ ہے کفار کا یہ علیسا کہہ کر اور آپ مستقل دیکھ رہے ہیں اور آگے بھی آئے گا سورۃ زمر میں ادھورے جملے ہیں سوال پیش کیا اور اس کے بعد آگے بات کر دی تو اس کو کہتے ہیں سول سرچنگ کوسچنس تھاٹ پروکنگ سٹائل آگے دیکھیے آیت نمبر 33 سے 35 یہ دنیا رب چاہی تو آخرت من چاہی ہمیں سے بہت سارے یہ چاہتے ہیں کہ یہاں بھی ہماری مرضیاں چلیں اور وہاں بھی ہماری ہی مرضی ہو یہ نہیں ہوگا آپ دیکھیے جس بچی کی طبیعت میں بگاڑ آ چکا ہو یا جس کو بگاڑ دیا گیا ہو تو وہ میکے میں بھی اپنی بات منواتی تھی وہ سسرال میں بھی منوانا چاہتی ہے ہر جگہ تو یہ بات نہیں سمجھ آئے گی نا تو جھگڑے ہوتے ہیں بالکل اسی طرح سے یاد رکھیے کہ ہم نے اس دنیا میں کیسے رہنا ہے جیسے اللہ چاہتا ہے وہاں کیا ہوگا لَهُمْ مَا يَشَاءُونَ عِنْدَ رَبِّهِمْ وہاں ان کے لیے وہ ہوگا جو وہ چاہیں گے اللہ کے پاس اور یہ ہے بدلہ محسنین کا تو پھر محسن کون ہے جو دنیا میں اللہ کی مرضی سے چلتا ہے پھر آگے کیا اللہ تعالیٰ اپنے بندے کے لیے کافی نہیں ہے سوال ایک 36 سے 37 میں أَلَيْسَ اللَّهُ بِكَافٍ عَبْدًا کیا اللہ اپنے بندے کو کافی نہیں ہے لیکن لوگ ڈراتے ہیں کہتے ہیں نا نا صرف اللہ سے مانگنے سے تھوڑی ملتا ہے مکہ والوں کے پاس جب توحید کا پیغام پہنچا تو انہوں نے ایک اعتراض کیا تھا کہتے تھے دیکھو ہمارے اتنے خدا ہیں ان کے تو وہ خدا ہی تھے نا ہم ان کو بت کہتے ہیں لیکن ان کا جو عقیدہ جو نظریہ تھا وہ تو ان کے لیے بہت اختیارات والے تھے اور بہت اپروچیبل تھے اور ان کے تو ہاتھ ہی بڑے لمبے ہیں تو وہ کیا کہتے تھے ذرا توجہ رکھیے گا کہتے تھے کہ ہم اتنوں سے مانگتے ہیں بیٹا پھر بھی ہمیں بیٹی ملتی ہے کبھی کبھی اور اب تم کہہ رہے ہیں ان سب کو چھوڑ کر بس ایک سے مانگو عقل سے دیکھیں تو بات اپیل بہت کرتی ہے لیکن اگر آپ شریعت سے پوچھے وہ ایک سجدہ جسے تو گراں سمجھتا ہے دلاتا ہے آدمی کو ہزار سجدوں سے نجات جو ایک کا بن جاتا ہے نا اس کو اللہ پھر دوسروں کے آگے ہاتھ نہیں پھیلانے دیتا سمجھیے گا ہمارے گھروں میں کام کرتی ہیں خواتین اللہ ان کو عزت دے اور ان کو اس کے بدلے دے ایک خاتون وہ ہے جو صبح آپ کے پاس آئی دوپہر میں کسی اور کے پاس گئی تین چار گھروں سے ہو کے جب رات کو گھر جاتی ہے تو ہو سکتا ہے کہ اس نے سارے دن کچھ بھی نہ کھایا ہو پہلے گھر والی باجی کہے گی دوسری جگہ کھا لے گی اور دوسری سوچے گی کہ یہ پیچھے سے کھائی ہے اور اسی طرح یہ بیچارے ادھر سے ادھر ہوتے ہوئے بھوکے رہ کے گھر آ جاتے ہیں इसके बरक्स एक ऐसी मेड है जो फुल टाइम आपके पास रहती है, क्या आपको उसकी हर चीज़ की फिक्र नहीं होती? क्योंकि आपको ये पता है कि दूंगी तो मैं ही दूंगी इधर इसको खाने को पीने को, क्योंकि खुद तो ये कहीं से लेगी नहीं। तो हमेशा याद रखिए, तौहीद बंदे की दौलत है। जिस बंदे की जितनी तौहीद पुख्ता हो गई उतना उसके काम आसान होंगे। इसीलिए फिर आगे आयत 38 से 40 में खुद साख्ता माबूद बेख्तियार और लाचार हैं ये पैगाम देता है अल्लाह ताला। वल इंसालता हूँ, और अगर आप इनसे सवाल करें, मन खलक़ समावाती वलर, किसने पैदा किया आसमान और ज़मीन को? अब जहन में क्या आता है, अपने किसी बुत का नाम लेंगे, अपने किसी खुदा का नाम लेंगे? नो, ला यकूलुन्नल्लाह, अल्बत्ता ये ज़रूर कहेंगे कि अल्लाह ने किया। तौहीदे रबूबियत पे ईमान था, मक्का वाले अल्लाह को रब मानते थे, यानी क्रिएटर गॉड मानते थे। लेकिन असल मसला क्या होता है, इबादत सिर्फ उसकी नहीं करते। कुल अफराई तुम मा तदूना मिन दूनिल्लाही, अच्छा तुमने कभी सोचा है? दिखाओ तो मुझे किनको पूज रहे हो अल्लाह को छोड़ के? इन अरादनी अल्लाह बिदुर्रिन, अगर अल्लाह इरादा कर दे मेरे साथ किसी जरर का, हल हुन्ना का शिफात दुर्री है ये? और देखिए फीमेल के सीखे, क्योंकि देवियाँ होती थी, आज भी देवी, कोई दौलत की देवी, कोई हुसन की देवी, कोई बहार की देवी, ये सब कॉन्सेप्ट्स पेगन कॉन्सेप्ट्स थे और आज भी हैं। तो कहा कि क्या हैं ये तुम्हारे उस दरर को दूर करने वालियाँ? और दूसरी शक्ल, औ अरादनी बिरहमा, और अगर वो मेरे साथ कोई रहमत का इरादा करे, कौन? अल्लाह सुबहान तआला। हल हुन्ना मुमसिकात रहमतिही, हैं वो रोकने वालियाँ उसकी रहमत को? यानी जब अल्लाह आपको कोई नफ़ा देना चाहे तो कोई है जो उसको रोक दे? अल्लाहुम्मा ला मानी अलीमा आते वला मोती अलीमा मनात, ये मुस्लिम बिलीफ है। लिहाजा कुल हस्बी अल्लाहु अलैहि, कह दीजिए कि मुझे अल्लाह काफ़ी है, और उसी पे तवक्कुल करते हैं तवक्कुल करने वाले। तो ये जो जुमला है ना, हस्बी अल्लाह, इसको अपना स्लोगन बना लें, बड़ा मुबारक कलमा है ये। आप देखिए इसमें ओन करने की फीलिंग है, आई ओन माई अल्लाह एंड माई अल्लाह ओन मी। ये खुद सुपुर्दगी ही तो असल में मोहब्बत है, यही तो है वल्लज़ीना आमनु अशद्दु हुब्बा लिल्लाह, यही तो है कि मेरे रब जैसा कोई नहीं। तो ये कलमा बड़ा मुबारक कलमा है, ये दो मौाक़े पे कहा जा सकता है, नंबर एक नफ़ा हासिल करने के मौके पे, और दूसरा नुकसान को दूर करने के मौके पे। क्योंकि हम जिंदगी में इन्हीं दो चीज़ों के हरीस होते हैं, नफ़े मिल जाएं और नुकसान दूर हो जाएं। तो कहिए हस्बी अल्लाह और अलैहि यतवक्कलुल मुतवक्किलून, उसी पे तवक्कुल करते हैं तवक्कुल करने वाले। तो ये तवक्कुल अल्लाह क्या है? तवक्कुल असल में तौहीद का हिस्सा है। तक्वा के अलावा कोई चीज़ नहीं जो इंसान के अंदर सच्चाई पैदा करे। जितना ज़्यादा आप अल्लाह के मामले में सच्चे होते जाते हैं, अल्लाह ताला आपके लिए मामलात को आसान करता जाता है। तो इसको बढ़ाइए, दरख्त में जड़ों की जो हैसियत है ना, वो आपके मेरे अकीदे की हैसियत है, और सारी जकड़बंदियों से बंदा आज़ाद हो जाता है जब डर अल्लाह का, मोहब्बत अल्लाह की, प्यार अल्लाह से और नजरें अल्लाह पे। इसीलिए फिर आगे आयत 41 में बता दिया कि दाई की जिम्मेदारी हक पहुंचाना है, मनवाना नहीं। इन्ना अनज़लना अलैकल किताब लिन्नासि बिलहक फमन इहतदा फलिनफ्सिही वमन दल्ला फइन्नमा यदिल्लु अलैहा वमा अन्ता अलैहिम बिवकील। ये जो बीच में मैं एक्सप्रेशंस के सब पढ़ के छोड़ देती हूँ ना, तो मैं एक्सपेक्ट कर रही होती हूँ कि आपको भी समझ आ रहा है। ये कुरान का हुसन है, और जो अरबिक में हुसन है वो उर्दू तर्जुमे में नहीं। आप जब एक अरबी और उर्दू वाला कुरान पाक खोलते हैं ना, तो आप कैसे पढ़ते हैं? बेशक हमने नाजिल किया ये किताब लोगों के लिए हक के सब बोलती। किधर के एक्सप्रेशंस, किधर के इमोशंस? तो कुरान का तर्जुमा नहीं हो सकता, तर्जुमानी हो जाती है किसी हद तक। तो अल्लाह ताला आपको मुझे वक्त लगाने की तौफीक दे कि हम सीखें। क्या मेरे नसीब में इस किताब को इस तरह अरबी से उर्दू में पढ़ना नहीं है? कब तक हम उर्दू की बैसाखियाँ लेकर कुरान को समझेंगे? और याद रखिए, दूसरों के लिखे बोले को देखने के बाद, सुनने के बाद ही तो दिल में बात नहीं आती। तो लिहाजा इसके लिए अल्लाह का असूल क्या है कि जिसने भी हिदायत पाई अपने लिए पाई, आप कहते हैं ना, जो करेगा वो भरेगा, मन जद्दा वजदा, जिसने कोशिश की वो पालेगा, तो लिहाजा किसी का नुकसान नहीं होगा। अल्लाह ताला ने आपको मुझे दुनिया में भेजा, हर खूबी दी, हर तरह से फैसिलिटेट किया। अब आपकी मेरी मर्जी है कि हम नेमतों का शुक्र करें या फिर इनका इनकार करें। आगे आयत 42 में टॉपिक है जिंदगी और मौत अल्लाह के हाथ में है। अल्लाहु यतवफ्फल अनफुस, अल्लाह तो नफ्सों को फौत करता है, हीना मौती है उनकी मौत के वक्त, वल्लती लम तमुत, और वो जो अभी नहीं मरेगी या जिसको भी नहीं मरना, फी मनामी हा उसकी नींद में, फयुम्सिकुल्लती कदा अलैहल मौत, हाँ जिसको अल्लाह ने मार देना होता है उसको मौत में ही सुला देता है। क्या पता चला कि नींद मौत की बहन है, और जन्नत में नींद नहीं होगी, और सोने के जो शौकीन है वो कहते हैं फिर फायदा क्या जन्नत में जाने का, हाय हम वहाँ सोएंगे नहीं, इसलिए कि सोना जो होता है ना ये थकन की अलामत है, और उधर तो कोई लगूब नहीं है, कोई थकन नहीं है। वला यऊदुहु हिफ्ज़ुहुमा, आयतुल कुर्सी में अल्लाह ताला की सिफत है कि उसको तो आसमानों ज़मीन की हिफाजत थकाती नहीं है। तो क्या पता चला कि नींद मौत की बहन है, इसलिए ना वहाँ मौत है और ना नींद है। अब रोज़ाना सुलाना उठाना, क्या ये मौत की दलील नहीं है? नींद को रोका जा सकता है? नहीं, नींद को रोका नहीं जा सकता, तो मौत को भी नहीं रोक सकेंगे। कहते हैं ना कि सूली पे भी मौत आ जाती है, इंसान एक दो रात जाग ले उसके बाद देखिए क्या होता है, वो जागते हुए भी एक किस्म का मुर्दा ही होता है। तो एक दिन हम अपनी असली नींद सो जाएंगे, दुआ कीजिए वो बड़ी प्यारी मौत हो। हदीस से पता चलता है कि कब्र में नेक इंसान को सुला दिया जाता है, जब उसका एक वाजबी सा हिसाब किताब हो जाता है और वो उसमें कामयाब होता है, तो आवाज़ लगती है कि नम कनौ मते लुरूस, सो जाओ, नम नौम से फैले हमारा स्लीप, सो जाओ। आप बच्चों को कहते हैं सो जाओ, किसी को बहुत थका हुआ या बीमार देखे तो आप कहते हैं अब सो जाओ, बिल्कुल सुबह उठेंगे तो फ्रेश होंगे। इसी तरह वो लोग जो दुनिया में मेहनतें करके गए, जिन्होंने एक एक लम्हे का असर निचोड़ा, ज़ाया नहीं किया, किल नहीं किया, और डाई एम्प्टी, खाली होके जाना है दुनिया से, हर सलाहियत लोगों में शेयर करके जानी है, माल चीज़ें अल्लाह की दी हुई नेमतें दुनिया में ही अल्लाह ताला के बंदों के साथ शेयर करके जानी है, उनकी कब्र बड़ी मज़े की होगी। जब आप बहुत खूबसूरत माहौल में गहरी नींद सोते हैं, क्या वो नशात नहीं होता? तो नींद नहीं है दुनिया में उसके लिए जिसके लिए काम है, क्योंकि एक जुमला इस पे लिख लीजिए कि ये दुनिया काम की जगह और वो दुनिया आराम की जगह। जो लोग यहाँ ही आराम फरमा रहे हैं, पता नहीं वहाँ काम ना करना पड़ जाए। फिर आगे शिफात अल्लाह ताला के अख्तियार में है, आयत 43 से 44 का ये टॉपिक है। अमित तखजू मिन दूनिल्लाहि शिफा, क्या इन्होंने बना लिए हैं अल्लाह के सिवा कुछ और सिफारशी? कुल कह दीजिए, अवलो कानू ला यमलिकून शैयन, अच्छा अगरचे वो इख्तियार भी ना रखते हों किसी चीज़ का, वला याकिलून, और उन्हें अकल भी ना हो। कुल लिल्लाहि शफातु जमीया, कह दीजिए सिफारिश तो सारी अल्लाह के हाथ में है, लहू मुल्कुस समावाती वल अर्ध, क्योंकि बादशाहत है आसमान और ज़मीन की उसकी, और सुम इलैहि ही तुरजाऊन, फिर उसी की तरफ तुमको लौटाया जाना है। अब देखिए जिसका मुल्क होता है उसका हुक्म चलता है ना, लॉ, तो अल्लाह ताला का ये मुल्क है पूरी दुनिया, क्योंकि लिल्लाहि मा फिस समावाति व मा फिल अर्ध, तो फिर हर इख्तियार भी उसी के हाथ में है। फिर अमाल की जवाबदेही से बचने के लिए शिर्क का सहारा लेते थे लोग, और आज भी लेते हैं, इसका तस्करा है आयत 45 से 46 में। और वो क्या है कि जो चाहो खूब कर लो, नो प्रॉब्लम एट ऑल। हाल इनके दिलों का क्या था, वइज़ा ज़ुकिर अल्लाहु वहदा, जब इनके सामने ये बात की जाती ना, एक अल्लाह से मांगो, एक अल्लाह से डरो, एक अल्लाह से मोहब्बत करो, इश्मअज़्ज़त कुलूबुल्लज़ीन अल्ला युमिनूना बिलआखिरा, तकलीफ़ में चले जाते हैं, दुख में जाते हैं, बिल्कुल बैड फील करते हैं वो लोग जिनके दिल आखिरत को पर ईमान नहीं लाते। हाँ जब अल्लाह के सिवा औरों का भी जिक्र किया जाता है, हाँ हाँ अल्लाह से भी ले लो, उससे भी ले लो, फलां से दौलत ले लो, फलां से बेटा ले लो, اذاهم یستبشرون، پھر خوشیاں مناتے ہوئے جاتے ہیں. توحید لوگوں کو بڑی بورنگ لگتی ہے، ان کا دل کرتا ہے کہ ہم سب سے لیں. میں آپ کو مثال دیتی ہوں، سنجیدہ شاپنگ کرنی ہو تو آپ جائیے ایک دکان جس کو آپ نے چوز کیا ہوا ہے، وہاں جا کر لسٹ دے کریے یہ یہ لے لیجیے، یہ سنجیدگی ہے. اور اگر آپ کو ونڈو واچنگ کرنی ہے تو چلو دیکھتے ہیں بھائی، گھومتے ہیں ادھر سے کیا ملتا ہے، اچھا آج کتنے کا ہے، سیل تو نہیں لگی. اب یہ جو مزاج ہے یہ کیا ہے؟ نان سیریس. بس شرک پک اینڈ چوز ہے، کچھ ادھر سے لے لیتے ہیں، کوئی ایک سٹور سے لیتے ہیں، چلے دیکھتے ہیں نا ادھر کیا ہے، ادھر کون سا ڈیزائن آیا ہے، ان کے پاس کیا کپڑا ہے، یہ کر کر کے. اور پھر کہتے ہیں کیا بری بات ہے. دیکھیے دنیا میں تو آپ کو چوائس ہے، آپ کا اتنا فری ٹائم ہے، آپ کے اس کام ہی کوئی نہیں، آپ جائیے سارا بازار گھومیے اور اینڈ پہ بے شک کہہ دیں کہ اچھا پھر آئیں گے، ابھی نہیں سمجھ آ رہی. لیکن جو ایک بامقصد انسان ہے، جس کو اگر ضرورت کی کوئی چیز چاہیے وہ کہتے ہیں بھائی سیدھا مجھے لے جاؤں اور جو ہے مجھے مل جائے اور میں جا رہا ہوں، تو وہ اپوائنٹڈ ٹائم لے کر آیا ہوا انسان ہے. تو لہٰذا اللہ تعالیٰ کہہ رہے جو چاہو کر لو. قل اللہم فاطر السماوات والارض عالم الغیب والشہادہ، یہ جملے آپ کو نبی صلی اللہ علیہ وسلم کی تہجد کی دعاؤں میں بھی ملیں گے. انی وجہت وجہی للذی ولی، دعا اگر آپ دیکھیں نا حسن المسلم میں بھی موجود ہے یہ دعا، تو کیا اللہ کہتے ہیں؟ انت تحکم بین عبادک فی ما کانوا فیہ یختلفون. کل پتہ لگ جائے گا کہ کون سچا تھا اور کون جھوٹا. پھر آگے روز قیامت کوئی فدیہ نہیں ہے، کیونکہ مشرکین جب عذاب کو دیکھیں گے تو چاہیں گے کہ کوئی رینسم ہو جائے، کوئی ادلا بدلا ہو جائے، کچھ لے دے کے معاملہ سیٹ ہو جائے، چلو کچھ ہم آگے پیچھے کر لیں. تو اللہ تعالیٰ 47-48 میں کیا کہتے ہیں؟ وَلَوْ أَنَّ لِلَّذِينَ ظَلَمُوا مَا فِي الْأَرْضِ جَمِيعًا وَمِثْلَهُ مَعَهُ لَافْتَدَوْا بِهِ مِنْ سُوءِ الْعَذَابِ يَوْمَ الْقِيَامَةِ. اور کاش کہ اگر وہ لوگ جنہوں نے ظلم کیا تھا زمین میں، وہ کیا چاہیں گے؟ جو کچھ زمین میں بلکہ اتنا اور بھی ہمیں مل جائے تو ہم فدیے میں دے کر اس برے دن کے عذاب سے بچ جائیں. وَبَدَا لَهُم مِّنَ اللَّهِ مَا لَمْ يَكُونُوا يَحْتَسِبُونَ، اور ان کے سامنے تو وہ چیزیں واضح ہونے لگیں گی جس کے بارے میں انہوں نے گمان بھی نہیں کیا تھا. ان کو کیا پتا تھا کہ اللہ نے ان کا ایک ایک کلک لکھا ہوا ہے، ایک ایک نظر لکھی ہوئی، ایک ایک جملہ لکھا ہوا ہے، بولا ہوا ہے، سب محفوظ ہے. فَبَدَا لَهُمْ سَيِّئَاتُ مَا كَسَبُوا، اور کھلنے لگ جائیں گی ان کی برائیاں جو انہوں نے کمائیں. وَحَاقَ بِهِمْ مَا كَانُوا بِهِ يَسْتَهْزِئُونَ، اور گھیر لے گی ان کو وہ چیز جس کا وہ مذاق اڑاتے تھے. دنیا میں بھی یہ ہو سکتا تھا، ادھر کوئی غیر اللہ کی طرف پہنچے اللہ اس کے پاؤں میں درد شروع کر دے، ادھر اس نے اللہ کے ماں سوا سے بیٹا مانگا، بیٹی مانگی، کچھ بھی مانگ لیا، یا اپنے زوم میں یہ کہہ دیا کہ بھئی مانگ تو اللہ سے رہے ہیں لیکن ان کے ذریعے سے مانگ رہے ہیں، تو ہم پیچھے پڑھ کے آئے ہیں، آگے بھی آئے گی بات. کہتے تھے لیقربنا، یہ تمہیں اللہ کے قریب کرتے ہیں، اور اتنی بات کہی تو زبان میں ایک دم بل پڑ جائے، ایسا کچھ بھی نہیں ہوتا، اللہ ریلیکس چھوڑ دیتا ہے، جو مجھے کیا فرق پڑتا ہے. لیکن قیامت کے دن لگ پتہ جائے گا. پھر اللہ تعالیٰ کے احسان اور انسان کی ناشکریوں کا تذکرہ ہے آیت 49-52 میں. فَإِذَا مَسَّ الْإِنسَانَ ضُرٌّ، اور جب انسان کو ضرر لگتا ہے ہم کو پکارتا ہے. کبھی سوچیں دکھ کے وقت پہ وہ تسبیحیں نکلتی، جائے نماز کھلتے، قرآن پاک سے مٹی جھاڑی جاتی ہے، پھر ایسے لگتا ہے اس سے نیک اور اس سے اچھا بندہ ہی کوئی نہیں ہے. ثُمَّ اِذَا خَوَّلْنَاهُ نِعْمَةً مِنَّا، پھر جب ہم اپنی طرف سے بدل دیتے ہیں اس کے حالات کو، اس کو نعمتیں ملنے لگتی ہیں. قَالَ إِنَّمَا أُوتِيتُهُ عَلَى عِلْمٍ، کہتا ہے مجھے تو میرے علم پہ ملا. کس کا تھا یہ جملہ؟ قارون. کہتا تھا دیکھو نا اتنے اچھے ڈاکٹر کے پاس گئے، شفا تو ہونی تھی، وہ دیکھو نا بچوں کو اتنا لکھایا پڑھایا، تو پھر انہوں نے ڈاکٹر تو بننا تھا. یعنی اپنے اوپر خوبیوں کو لینے لگ جاتا ہے. قابل ہی فتنہ، یہ آزمائش ہے، لیکن اکثر لوگ نہیں جانتے، اور اسی طرح کی باتیں پچھلوں نے بھی کی تھیں مگر ان کو اس بات سے کوئی فائدہ نہ ہوا. پھر پہنچ گئی ان کو ان کے اعمال کی برائی، اور وہ لوگ جنہوں نے ظلم کیا ہے ان کو عنقریب پہنچیں گی برائیاں جو وہ کماتے تھے اور وہ عاجز نہ کر سکیں گے. تو دیکھیے کہ انسان کتنا ناشکر ہے. اسی لیے پھر آگے اللہ نے رزق کے کشادہ اور تنگ ہونے کا ذکر اپنے ساتھ کیا کہ میرے ہاتھ میں رزق دوسروں کے پاس نہیں.